تقنطوا من رحمة الله، لا تقنطوا من رحمة الله، إن الله يغفر الذنوب جميعا، إنه هو الغفور الرحيم. قل يا عبادي الذين أسرفوا على أنفسهم لا تقنطوا من رحمة الله، إن الله يغفر الذنوب جميعا، إن الله يغفر الذنوب جميعا، إنه هو الغفور الرحيم.
أعوذ بالله من الشيطان الرجيم. بسم اللہ الرحمن الرحیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
الحمدللہ، بس اب تھوڑا سا جو بریک کا اثر ہے یہ ختم ہونا چاہیے. آپ لوگ اس فارم میں آ جائیں کہ اللہ کا کلام سنیں اور ہمارے دل پہ اترے. یہ بتائیے کہ پچھلے ویک جو ہم نے گناہوں کے اسباب یہاں ذکر کیے تھے، پڑھے تھے، یاد رہے آپ کو پورا ویک؟ گن کے ذرا کاؤنٹ کرنا چاہیں گے؟ جی، پہلا سبب گناہوں کی پیروی کا جو موسٹلی ہوتا ہے، ادھر سے شروع کرتے ہیں. جی آپ فاطمہ.
غفلت.
اور نیکسٹ؟ جی
دل کی سختی.
جی آپ
سب کر رہے ہیں تو ہم بھی کر رہے ہیں،
جب سب کرتے ہیں تو پھر ہمیں کرنے میں کیا حرج ہے. جی نیکسٹ سرت. جی آپ بتائیے.
رحمت الہی سے دوری،
اللہ کی رحمت سے دوری. اور ہاتھ کھڑا کرتے تھے جن کو یاد ہے. میرا تو خیال تھا آپ کو زبانی یاد ہوں گے اور پورا ہفتہ آپ سو نہیں سکے ہوں گے. یعنی مراد ہے کہ جب بھی گناہوں کا کوئی سبب سامنے آئے تو انسان کانپ کے رہ جاتا ہے کہ یہ ہے وہ جو میرا دشمن ہے، یہ ہے جس سے قیامت کے دن میں نے کام ڈرنا تھا. تو نیکسٹ ٹائم آپ لوگ کیا کریں گے کہ جو بھی ایک سیشن میں ہم نے پڑھا ہوگا آنے سے پہلے اس کو پورا پڑھ کے آئیں گے، ٹھیک ہے؟ نوٹس. اور ابھی میں آپ سب کی سہولت اور نئے سننے والوں کے لیے ایک لسٹ کی طور پہ اسباب گناہ شروع کروں گی آج کے اس لیکچر سے پہلے، اور پھر انشاءاللہ ہم بک کو گو تھرو کریں گے، ٹھیک ہے؟ بک کے اعتبار سے کون سا پیج ہے سب بول دیں.
29.
چلے یقین نہیں آپ کے الفاظ میں، پیج 29 ریڈی رکھیں گے. لیکن پہلے میں آپ کو پچھلے سیشن جو ابھی تک ہم نے پڑھا اس کا خلاصہ کروا دوں گی. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. رب یسر ولا تعسر وتمم بالخیر. گناہوں کے برے اثرات، اس میں سے ہم نے اسباب گناہ میں تقریباً 20 کے قریب اسباب گناہ دیکھے تھے. صرف ایک لسٹ کے طور پہ گو تھرو کرتے ہیں، پھر انشاءاللہ ہم بک کے اندر سے پیج 28 کے مڈ سے پڑھیں گے تو وہاں ہمیں مزید چیزیں بھی دکھیں گی. سب سے پہلی چیز خواہش نفس کی پیروی. اور ہر لفظ سنتے وقت آپ چیک لسٹ بنا لیجئے کہ میرے کتنے گناہ صرف نفس کی خواہشات پوری کرنے میں ہوتے ہیں. دوسرا سبب ہے لا علمی، انا پرستی، شیطان کے بہکاوے، ارادے کی کمزوری، حب دنیا، غفلت، لوگوں کو خوش کرنے کے لیے. اور میرا خیال ہے ہمارے کلچر میں سب سے زیادہ گناہ یہ ہوتے ہیں کہ دوسروں کو خوش کرنا ہے. ہوتے وہ پھر بھی نہیں ہیں جتنی مرضی کوشش کر لیں. پھر اگلا سبب ہے بے حسی، آخرت کی جزا سزا کا یقین نہ ہونا. پھر حب ذات، اس میں تکبر اور بڑائی اور میں کیا پہنوں کہ میرے جیسا کوئی ہو نہ، ایک دفعہ دیکھے تو بجلی گرا دوں اور فلاں فلاں، یعنی خاص طور پہ جس میں نمائش آتی ہے انسان کی. پھر اسی طرح بری صحبت، اللہ تعالیٰ کی رحمت سے مایوسی، اللہ تعالیٰ سے کمزور تعلق. پھر ایک بہت بڑا سبب یہ ہے کہ ہم دوسروں کو گناہ کرتا دیکھتے ہیں نا تو کہتے ہیں سب کر رہے ہیں. پھر ایک اور سبب تھا تاویلیں کرنا. ایکچولی آج کا دور، آج کا ماحول، اس ملک، اس معاشرے میں رہنا. پھر اسی طرح لوگوں میں نمایاں ہونے کے لیے. پھر اسی طرح سے آپ یہ کہہ سکتے ہیں کہ انسان بعض دفعہ گناہ اس لیے بھی کرتا ہے کہ وہ گناہ کی شدت سے آگاہ نہیں ہوتا. اب اگر آپ بک کے اوپر نظر ڈالیں تو اس میں کچھ چیزیں آپ کو مزید ایڈ ہوں گی. آئیے پڑھتے ہیں. گناہوں کے نتائج، نیکی کی توفیق میں کمی. ذرا سا اس پہ رکیے. مجھے تو ہر گناہ قرآن سننا یا قرآن پڑھنا اور پڑھانا اسی سے متعلق لگتا ہے. میں آپ کو پڑھانے کے لیے آتی ہوں, اللہ مجھے توفیق دیتا ہے. ہو سکتا ہے کسی ویک میں کوئی ایسا بڑا گناہ کر دوں اور اللہ مجھے بچا کے رکھے کہ اس ویک مجھے یہاں آنے کی توفیق نہ ملے. یاد رکھیے, جب بھی کبھی کسی نیکی میں کمی آنے لگے تو پھر اپنا وہ گناہ ڈھونڈا کرے, جیسے صحابہ کرام ڈھونڈا کرتے تھے کہ کوئی گناہ ضرور ہو گیا جو ہمیں نیکیوں کی طرف نہیں آنے دیتا. میں اس کو ایک چھوٹی سی مثال سے سمجھانا چاہوں گی. کس کے گھر شوق سے جاتے ہیں, کس سے ملنے کا ارمان ہوتا ہے, جس سے پیار, جس کا کوئی کام کیا ہو دل چاہتا ہے ملے اور جلدی سے چپکے سے وہ ہمیں کچھ کہے. کسی کو کچھ کھانے کو بھیجا ہو کیا دل چاہتا ہے, جائیں ملیں پھر وہ کہے آپ نے کتنی مزے کی چیز کھلائی. یعنی تعلقات کا بہتر ہونا ہمیں اس کی طرف آنے کا موقع دیتا ہے. اب نیکی کی توفیق کیا ہے؟ اللہ سے ملاقات. جب اللہ سے تعلقات اچھے ہوتے ہیں نا, جب ہم نے یہاں سے اچھی اچھی چیزیں بھیجی ہوتی ہیں نا, تو پھر ہمارا بھی دل کرتا ہے نمازوں میں اللہ سے ملاقات کریں اور قرآن میں اللہ کی بات کو سنیں اور نمازوں میں اپنے دل کی سنائیں. تو جب تعلقات بگڑے ہوں, چلیے کدھر جانے کو دل نہیں کرتا, جس نے آپ کو کوئی کام کہا اور آپ نے نہ کیا ہو, جس سے شرمندہ ہوں, جس کی کچھ چغلی کی ہو اور کھل گئی بات, جی پیچھے میں چاہوں گی کہ اب خاموشی ہو پلیز. اب آپ دیکھیے کہ جب کسی کا دنیا میں ذرا سا 19-20 کا حق مارا ہوتا ہے نا, تو ہم کہتے ہیں سامنا نہ ہی ہو, تب جائیں جب وہ چلے جائیں, یا شادی میں تب جائیں جہاں کسی کو میرا آنا دکھے نا. بس نیکی کی توفیق میں کمی یہی ہے. چونکہ اللہ سے تعلق بگڑا, نیکیاں چھٹ گئیں. کیا آپ آج سے لے کر اگلے ویک تک اپنے آپ کو اس نتیجے کی روشنی میں پرکھیں گے؟ اور اگر آپ نہیں پرکھیں گے تو ہمیں اس موضوع سے زیادہ فائدہ نہیں ہوگا, بس آپ کی فہرست میں ایک کتاب اور شامل ہو جائے گی جو آپ نے پڑھی. لیکن یاد رکھیے, آج امت مسلمہ میں اتنی بے حسی کیوں ہے؟ نیکیوں کو کوائنز کی صورت میں کیپ اٹ کیوں کہتے ہیں, رکھیں اپنے پاس, چینج آئی وی ڈونٹ نیڈ اٹ. گھر کے بیکار کپڑوں کی بھی شاید کوئی وقت ہو, لیکن نیکی کے موقع کی وقت ہی نہیں. اور سب سے بڑی بات ہے کہ ہو سکتا ہے ہمارا 100 کرون بھی کہیں غلط جگہ پہ لگ جائے تو ہمیں اس 100 کرون کا افسوس ہو, لیکن نیکی کے موقع کا چھننا اتنا کیجول, کیئرلیس ایٹیچیوڈ, ہو گیا جی ہوگا, دیکھ لیں گے, اٹس اوکے. اور خاص طور پہ جب میں کسی کو پوچھوں آپ کیوں نہیں آئے, اتنا پر اطمینان قسم کا لہجہ ہوتا ہے اپنے نہ آنے کی وجہ پہ, تو مجھے تو اندر ہی سمجھ آ جاتا ہے گلٹی کوئی نہیں. کیئر لیس تھے, ٹیشو پیپر کی طرح پکڑی کلاس, گر گیا تو گر گیا, یاد بھی نہیں کتنے تھے ہاتھ میں, 2-4 گر گئے, اچھا مجھے تو پتہ بھی نہیں میرے ہاتھ میں 4 ٹیشو پیپر تھے. تو یاد رکھیے, آج ہم مسلمان اگر اپنے آپ کو اس نگاہ سے نہیں دیکھیں گے تو یاد رکھیے ہماری اگلی نسلیں تو پھر اس ویژن سے محروم ہو جائیں گی. پھر نیکسٹ چیز دیکھیے, رائے کی خرابی, یہ بھی بڑی اہم بات ہے. ایک ایک لفظ پہ آپ کو 10-10 باتیں سوچنے کی ضرورت ہے. رائے کی خرابی کیسے ہوتی ہے گناہوں سے؟ پہلے تو آپ اس کو سیرت سے سمجھیے کہ نبی صلی اللہ علیہ وسلم کے ارد گرد ہمیشہ ابو بکر کیوں تھے, کہ حتیٰ کہ کہنے والوں نے یہاں تک کہہ دیا کہ زندگی میں بھی ساتھ تھے تو اب قبر میں بھی ساتھ ہے, اور معراج پہ ساتھ جا نہیں سکتے تھے تو اللہ نے وہاں فرشتے کی شکل بنا دی. یہ بات سچ ہے کہ نہیں؟ لیکن یہ بات مشہور ہے. آخر ابو بکر آپ کے ساتھ کیوں تھے؟ کیونکہ ابو بکر نیکیاں کرنے والا شخص تھا, اور اللہ کے نبی اپنے ارد گرد ہمیشہ ایسے لوگوں کو رکھتے تھے جو قرآن میں آگے, جو فہم میں آگے, جو تقویٰ میں آگے. اسی لیے حکم ہے آج بھی, امام جہاں کھڑا ہو امام کے پیچھے بالکل اس کے یعنی پچھلی صف میں جو شخص کھڑا ہو وہ سب سے زیادہ صاحب علم ہو, قرآن اچھا پڑھے. کیوں؟ خدا نہ خواستہ کسی وجہ سے امام اگر اس نماز کو کنٹینیو نہ کرا سکے, وضو ٹوٹ جائے, جانا پڑے, کچھ بھی, تو وہ پیچھے والا آگے آئے گا. تو یاد رکھیے, اپنے ارد گرد کن لوگوں کو رکھتی ہوں, کن کی صحبتوں کا شکار ہوں. کیونکہ رائے کی خرابی ہے, آپ کی دوست کی رائے اچھی ہے نا تو وہ آپ کو پلٹا کر نیکی پہ واپس لے آئے گی, اور بری رائے والی دوست کہے گی اٹس اوکے, تم پتہ نہیں کدھر چلی گئی تھی, میں تو تمہیں پہلے ہی سمجھاتی تھی. اتنا ایکسٹریم پہ نہیں جاتے, اس ملک میں رہ کے کہاں تم اپنے آپ کو پردے میں چھپا سکتی ہو, بہت اچھا فیصلہ تمہارا. تو یاد رکھیے, کسی سے بھی مشورہ کرتے وقت سوچے کہیں یہ مجھے سیدھا جاتا جاتا موڑ تو نہیں دے گا. کئی دفعہ ایسا نہیں ہوا آپ صحیح جا رہے ہوتے ہیں, سات بیٹا ایک دم کہتے نہیں پیچھے مڑنا تھا. آپ کہتے ہیں یہ روز آتا جاتا ہے اس کو میرے سے زیادہ پتا ہوگا, اور آپ اس کے کہنے پہ گاڑی مڑواتے ہیں, اور جب پیچھے مڑ کے تھوڑا سا بھٹکے پھر سمجھ آ گیا کہ اوہو نہیں وہی راستہ ٹھیک تھا. تو یاد رکھیے اپنی رائے کی خرابی سے بھی ڈریں, اپنے ساتھ والوں کی بھی. پھر تیسرا اثر دیکھیے گناہوں کا, تیسرا نتیجہ حق بات کا ظاہر نہ ہونا. یقین کریں آپ کو یہ صرف لفظ لگ رہے ہیں, مجھے یہ جملوں سے بڑھ کر ایک ایک لفظ کے اندر ایک ایک مضمون دکھ رہا. حق بات ظاہر کیوں نہیں ہوتی آج لوگوں پر؟ کس کو نہیں پتہ حق کیا ہے؟ اب کم از کم ہم سب کو تو پتہ ہے حق کیا, لیکن پھر بھی ہم حق اور باطل کے بیچ میں مشکوک کیوں ہوتے ہیں؟ اللہ کے نبی نے کہا اللہم ارنا الحق کا حق کم ورزقنا اتباعہ, دعا سکھائی کہ اللہ ہمیں حق کو حق سمجھنے والا پھر اس کی اتباع کرنے والا بنا, اور ارنا الباطل باطلا ورزقنا اجتنابہ, اور باطل کو باطل سمجھ کر اسے بچنے والا بنا. آج کتنے لوگ ہیں حق کو شک کی نظر سے دیکھتے ہیں اور باطل ان کی نظروں میں خوبصورت ہے, تو گناہوں کی وجہ سے. پھر آگے دیکھیں دل کا فساد یہ کیا ہوتا ہے. بس اس پہ تو وہی قید ہے کہ من اپنا پرانا پاپی برسوں میں نمازی بن نہ سکا. گناہوں کا ایک نتیجہ دل میں فساد آتا ہے. فساد کیا ہوتا ہے؟ فسدا کسی چیز کا بگڑ جانا, میٹابولزم خراب ہو جانا. کھانا فریش تھا ابھی پکایا بہت اچھا تھا, باہر رکھ دیا 24 گھنٹے, ہو سکتا ہے کہ وہ باہر رہ گیا ہو, کچھ بھی ہوا وہ بگڑ جائے گا, وہ خراب ہوگا. نتیجہ اس کا کیا نکلے گا کہ آپ کے کھانے کے اندر جراثیم پیدا ہو جائیں گے. نقصان کیا ہوگا اس کا کہ آپ کا کھانا بگڑ گیا. اب دل کیا تھا؟ اللہ کی یاد. دل کے اندر ہونی چاہیے تھی اللہ کی یاد, آپ کے دل میں کسی اور کی یادیں آ گئی, دل بگڑ گیا. سچ بتائیے آج کتنوں کے دل فساد زدہ ہیں. پہلے تم کہتے تھے جوانی ہوتی ہے, جوانی میں دل خراب ہوتے ہیں, اور جوانی دیوانی اور جوانی مستانی, جوانی بگاڑتی ہے. آج کیا حالات ہیں, بوڑھوں کے بھی دل خراب ہیں کیونکہ نظریں خراب ہیں, کان خراب ہیں. آج بیویاں کہتی ہیں ساری زندگی وہ غلط تقاضے نہ کیے جو بڑھاپے میں کرنے لگ گئے, نظریں خراب ہیں, دیکھتے خراب ہیں, سنتے خراب ہیں. اور غلط دیکھنا, سننا, پڑھنا یہ گناہ ہے, اور اس گناہ کا نتیجہ دل میں فساد آتا ہے, الٹی سیدھی امنگیں شروع ہوتی ہیں. پھر ایک اور نتیجہ دیکھیے, ذکر الہی کا چھوٹنا. یاد رکھیے ذکر تو انسان کے لیے ایسے ہے جیسے ڈھال ہے, گرتے کو بچانے کا ذریعہ ذکر الہی ہے. کتنا وقت ہوتا ہے ہمارے پاس فارغ, ڈرائیونگ کرتے ہوئے, گاڑی میں بیٹھتے ہوئے, کھانا پکاتے ہوئے, کپڑے استری کرتے ہوئے, آپ کسی کا انتظار کر رہے ہیں, آپ اپنے بچے کو واچ کر رہے ہیں بیٹھ کے, کیا اس وقت ذکر الہی نہیں ہو سکتا؟ اور یہ جو ایک ایک دو دو گھنٹے کی فون کالز اور سارا دن چٹ چیٹ, ادھر کی بات ادھر, ادھر کی ادھر, ذکر کے قابل کہاں چھوڑتی ہیں ہمیں. آج دیکھیے کتنا ذکر کم ہو گیا. پہلی مائیں کھانا پکاتی تھیں تو 7 بسم اللہ پڑھتی تھیں, اور کئی مائیں آج بھی یہ دعوے کرتی ہیں کہ ہمارے بچوں کو ہم نے دودھ پلانے کے دوران ذکر جاری رکھا, بہت کم ہوا کہ ہم بے وضو دودھ پلائیں. جتنی مخلوق کے ساتھ کلام اور باتیں بڑھتی جائیں گی نا, یاد رکھیں اللہ سے باتیں کرنے کا وقت ہی نہیں ہوگا. آج وہی وقت فونوں پہ باتیں کرتے ہوئے. آپ آج کھانے میں لذت کہاں سے آئے, آج برکت کہاں سے آئے؟ آج تو اس کے دوران بھی سامنے رکھا دیکھا ہوتا ہے کئی چیزیں. کئی لوگوں کو میں نے دیکھا اپنے کام کرنے کی جگہ کے اوپر اسکرین لگائی ہوتی ہے, کہتے ہیں کچن میں زیادہ وقت گزرتا ہے, تو یہاں ساتھ ساتھ دیکھتے رہتے ہیں من پسند چیزیں. تو پھر یاد رکھیے کہ یہ تو پھر گناہوں کا شعور ہو تو بات سمجھ آتی ہے. اگلا نتیجہ گناہوں کا, ہر کے قسط اپنی بک میں 1 2 3 لکھے تاکہ اینڈ پہ آپ دیکھیں کہ گناہوں کے کتنے نتائج ہیں. اگلا نتیجہ کیا ہے؟ تدیے اوقات, وقت کا ضائع کرنا. سچ بتائیے آج ٹائم ویسٹ ہوتا ہے؟ میں سوچتی ہوں ہفتے میں ایک دن کی کلاس 2 3 4 5 گھنٹے بھی ہو جائے, اور اس کے برعکس کتنے گھنٹے, کتنے دن, کہاں جاتا ہے ہمارا وقت, اور وقت دیا کس نے؟ اور یاد رکھیے شیطان اتنا بدبخت ہے, وہ وقت جو نماز کا نا اسی میں مشغول کرے گا آپ کو, جو وقت آپ کے قرآن پڑھنے کا نا اسی میں کوئی مضروری کام یاد آئے گا. سارا دن ڈھیلے ڈھالے, اس وقت خوب ایکٹیو, یہ کرنا وہ کرنا, آج کلاس میں اس لیے نہیں آنا, کل اس لیے نہیں آنا, آج کی ظہر چلے گی. اور آج دیکھیے جو نمازوں کے اوقات پیچھے ہوئے ہیں نا, آپ سب جانتے ہیں گھڑیاں بدلی ہیں, آج کتنوں کی نمازیں جائیں گی. آپ کہیں گے ابھی عصر میں ایک گھنٹہ ہے تو وہ مغرب کی اذان ہوگی کیونکہ ایک گھنٹہ ٹائم پیچھے آ گیا. اور خاص طور پہ یہ جب دن چینج ہوتے ہیں نا اس میں دو تین دن ضرور اپنی نمازوں کو نظر میں رکھیں. اگر تو آپ کو اذان ہوتے ہی پڑھنے کی عادت ہے نا فرق بھی نہیں محسوس ہوگا. لیکن یاد رکھیے کہ وقت ضائع ہوتا ہے گناہوں کی وجہ سے. آج اگر ہم صرف اپنے ٹائم ویسٹرز کی لسٹ بنا لیں تو وہی بات ہے کہ اپنے ہاتھوں سے اپنے بچوں کو وہ چیزیں لا کے دیتے ہیں کہ وہ ان کے پاس ہمارے لیے بھی وقت نہیں بچتا. وہاں بیٹھے ہی چیخیں گے اگر آواز دے کے دیکھیں بچے کو. کتنے بچے ہیں جو اٹھ کر آئیں جی ماما جی ابو وہیں بیٹھیں گے جی ادھر آؤ کہیں گے آواز آ رہی ہے بولیں. ایک سسٹر کی بات کل سن ہم باتیں کر رہے تھے تو وہ اپنی بچی کو ہی سمجھا رہی تھی کہ کس طریقے سے بچے پہلے دور میں جب ماں باپ بلاتے تھے تو ہمیں وہاں سے پاس آ کے کہنا پڑتا تھا جی ابو. اور اگر وہاں بیٹھے بیٹھے کہہ دیا جی تو کہتے تھے اسے جی ایس جی نو وٹا مارنا ہے ادھر بیٹھ کے بول رہے ہو ادھر ہو. اور کبھی کہنا سر تو ہلا دیا تو منہ سے تو بولو. یعنی کیسے ہماری روایت بدل گئی. کن مشغلوں میں مصروف ہے آج ہماری اولادیں. کہاں ہیں اس وقت بھی ہمارے بچے. کن کو ضرورت ہے سورہ یوسف کی. کن دنیا کے کاموں میں کیا ہم نے ان سے کمائیاں کھانی ہیں اس وقت. کیا وہ ہمارے لیے گھر صاف ستھرے کر کے مزے کے کھانے بنا کے بیٹھے ہوں گے. کدھر جا رہا ہے وقت. واللہ ہی عمر ضائع کر دی ہم نے اپنی زندگیاں ضائع کر دی اور ابھی بھی احساس زیاں جاتا رہا. پھر آگے دیکھیے مخلوق سے نفرت ہوتی ہے یہ بھی ایک بات ہے. گناہ کیا ہے خالق کی نافرمانی. اور مخلوق کون ہے خالق کا شاہکار. جب خالق سے ناراض ہوئے تو مخلوق بھی نہیں اچھی لگے گی. یہ ایسی ہے جو بھائی بہن اچھا نہ لگے نا یا جھگڑا ہو اس کے بچے بھی نہیں اچھے لگتے. اللہ تعالیٰ ہدایت دے سب کو. پھر آپ دیکھیے گناہوں کا اگلا نتیجہ کتنا خوفناک ہے کہ رب سے وحشت ہونے لگتی ہے. نعوذ باللہ. کہاں بندہ جیے گا رب سے وحشت کر کے. اللہ کے نام سے وحشت ہوتی ہے کہ رب ہے رب کی بات. کئی لوگ لٹرلی کہتے ہیں کہ اذان کی آواز سن کے وحشت ہوتی ہے. ایک سسٹر تھی ان کے گھر میں اور یہاں اتنا میں نے کم دیکھا ہے لیکن امریکہ میں ہر گھر میں تقریباً اذان کلاک ہے. اب چونکہ فونز پہ بھی آ گئے تو ضرورت محسوس نہیں ہوتی لیکن وہاں اتنی ڈفرینٹ قسم کے تھے اور آج سے 10-15 سال پہلے بہت عام تھا ہمارے اپنے گھروں میں ہوتا تھا. تو وہ اتنی اونچی آواز ہوتی ہے کہ اگر نیچے چلتا ہے تو اوپر کے پورشن میں بھی آواز آتی ہے. تو گھر کی بہو بیٹی جو تھی جو قرآن سے جڑی تھی اس نے لا کے لگا دی. بڑوں میں سے گھر کے ان کو وحشت ہوتی تھی کہتے تھے اس کو بند کر دو کم کر دو. وجہ کہ پڑھنی نہیں تو پھر بعد میں گلٹ تو ہوگا نا. یعنی مست ہے انسان تو رب سے وحشت ہو گئی تو رب نے آپ کو کیا دینا. پھر آگے دیکھیں اگلا نتیجہ گناہوں کا دعا کی عدم قبولیت. اسی لیے آج دوسروں کو کہتے ہیں ہمارے لیے دعائیں کر دیں. مولوی صاحب ذرا آئیں دعا کرا جائیں. بچوں کو بلائیں گے سوارا سوارا پڑھائیں گے ہم ان کو دہی بلے اور پیزا کھلائیں گے پھر وہ ہمارے لیے دعا کر جائیں گے. آپ کا اپنا تعلق کدھر اللہ کے ساتھ. اور یقین کریں دعا کی عدم قبولیت ایسی بڑی قباحت ہے کہ پھر بندے کا رب سے مانگنے کو دل بھی نہیں کرتا کہ میری تو قبولی نہیں ہونی. پیچھے وجہ گناہ ہے. کئی گناہ ایسے ہیں. اب یہ ان سب کی تفصیل کا وقت نہیں ہے. آپ اپنے انٹلیکٹ سے اور جو ماشاءاللہ نالج ارد گرد سے آپ لے رہے ہیں کلاس میں دیتے ہیں اس کو سامنے رکھ کر اس ایک ایک کوڈ ورڈ کو کھولتے جائیے. بعد میں مجھے ایسے لگتا ہے یہ صرف بار کوڈ ہے. ایک ایک کو کھول لیں تو اس کے اندر سے آپ کو مجھے اپنی زندگی کے کئی مسائل کا کی وجوہات سمجھ آئیں گی. پھر آپ دیکھیے گناہوں کا اگلا نتیجہ قساوت قلبی. دل سخت ہو جاتا. دل کی سختی کیا ہوتی ہے. رونا نہیں آتا. روتے تو بہت ہیں سیڈ موویز دیکھ کر سن کر سیڈ سانگ سن کر روتے ہیں. لیکن قرآن پڑھ کر کتنے روتے ہیں. کسی یتیم کو دیکھ کر دل میں کیا ہوتا ہے. پھر اسی طرح رزق اور عمر میں بے برکتی ہے. 5,000 کرون اگر آپ کے میاں کی کسی دور میں تنخواہ تھی نا آج سے 20-25 سال پہلے اس میں شاید آج کے 20-25 سے زیادہ برکت تھی. ایک مرد کماتا تھا ہر گھر میں یہ فطرت کا بھی اصول ہے. لیکن آپ دیکھ لیجئے کہ اب گھر کا ہر بندہ کماتا ہے تو پھر تو بینک میں ہر مہینے 1,00,000 کرون تو کم از کم ڈپازٹ ہو نا جمع ہو. کہتے ہیں بل پہلے آ جاتے ہیں پے بعد میں آتی ہے. کیا ہوا رزق اور عمر میں برکت نہیں رہی. کل کسی سے یعنی آج صبح بلکہ بتایا انہوں نے کہ ہماری فرینڈ کے 16 سال کے بچے کی ڈیتھ ہو گئی ہے ایکسیڈنٹ میں. 16 سال کی ایک معصوم کلی ہوگی. آپ سوچیے آج اس ماں کے دل پہ کیا گزر رہی ہوگی. उम्रों में इस तरह भी बेबरकतियाँ हो रही हैं कि जो जवानियाँ लगनी थी किसी और रास्ते में, या तो वो दुनिया में लग गई या अल्लाह एकदम ले लेता। और हदीस है कि जब गुनाहों की कसरत होगी ना, तो उसके बाद क्या होगा, अचानक मौतें बहुत कसरत से होंगी। और अल्लाह सबको बचा कर रखे, सबके बच्चों की, उनके शौहरों की, उनके भाइयों की, माँ बाप की हिफाजत करे, और अल्लाह ताला हमें तौबा किए बगैर, मोहलत दिए बगैर ना लेकर जाए। फिर आगे देखिए, बुरे और फसादी दोस्तों की सोहबत मुयस्सर होना, बैड कंपनी है ना ये वजह। आप जिन लोगों में उठे बैठेंगे आप वैसे हो जाएंगे। अपने आप को आजमाना चाहते हैं ना कि मैं कितनी नेक हूँ, तो किसी ऐसे में डाल लें जिसको नेकी का शौक नहीं। दो दिन में आपको पता लग जाएगा ये ऊपर एक हल्का सा वनीर ही था नेकियों का, वो भी गया। और अगर दिल में नेकी का शौक नहीं, कभी होता है दिल चाहता है करूं पर सुस्ती, नफ्स, आगे क्या कुछ आ गया, तो क्या करें, ढूंढिए अच्छी सोहबत। यकीन करें, व तवासो बिल हक की व तवासो बिल सब्र, यही है। और इस बिरू व सा बिरू व रा भी, तो आपको क्या पता कि ये एक दफ़ा हफ्ते में मिलना आपको कितने गुनाहों से बचाए हुए। एक लाज होती है, एक शर्म होती है बंदे को कि मैंने अगले हफ्ते जाकर फिर कुरान से मुलाकात करनी है। तो लिहाजा हर मुमकिन बुरी सोहबत से बचिए। फिर इस तरह लंबे गम और हुजन, दिल में गम आता है गुनाह से, ये तो पक्की बात है। गिल्ट कह लें, ज़मीर की चुभन कह लें, या हदीस के मुताबिक मा हाक बिही फ़ी नफ़सिक या फ़ी सदरक के भी लफ्ज़ आते हैं कि वो जो तेरे दिल में खटक पैदा करे वो गुनाह। अब आप देखिए ना, एक दफ़ा को टिक करें, खैर है, फिर अब ये बार बार करना क्या है, कानों पे बोझ पड़ेगा। तो हर गुनाह जब कर रहा होता है ना बंदा, उस वक्त बड़ा अच्छा लगता है, बाद में ख़त्म होते कहते हैं फ़ायदा क्या, ज़ाया किया टाइम, 3 घंटे ज़ाया कर दी, क्या ज़रूरत थी जाने की, देखो अब क्या होगा। यानी हर गुनाह के बाद बंदे के दिल में मलाल है। ये शराब क्यों पीते हैं लोग, आपने कभी सोचा? ड्रग्स में क्यों जाते हैं? ये गुनाहों की इस तकलीफ़ और हुजन को मिटाने की एक नामुमकिन कोशिश होती है। फिर इसी तरफ देखिए, मईशत में तंगी, ये तो सूरह तौहा में लिखा है, वमन आरादा ज़िक्री फ़इन्ना लहू मईशतन दनका। ज़िंदगी तंग, मईशत में तंगी क्या होती है कि गुजरान ही नहीं हो रही, घरों में तंगी, दिलों में तंगी, रिश्तों में कबाहत, माल है तो कमाई नहीं, शोहर से झगड़ा, कभी ससुराली झगड़े, कभी बेटी का गम आ गया सामने, अब बेटे का गम आ रहा है। यानी ऐसे लगता है कि मईशत में जीना, लाइवलीहुड, इसमें गड़बड़ें शुरू हो जाती हैं। आज देखिए, वी हैव टॉलर बिल्डिंग्स बट शॉर्ट टेम्पर, ऊँची बिल्डिंग है पर हौसले बड़े छोटे। पहले बड़े घर थे, पहले छोटे घर थे, फैमिलियाँ बड़ी थी, नाउ वी हैव बिगर हाउसेस एंड शॉर्ट फैमिलीज। तो आज देखिए, आज के इंसान ज़्यादा खुशी की ज़िंदगी गुजार रहा है या आज सिर्फ 4 साल पहले का? पहले के खुश थे, उनकी ज़िंदगियों में खुशी थी। ये सब जिक्र इलाही से गफलत और गुनाहों से पैदा होते हैं, जैसा कि पानी से सब्ज़ा उगता है और आग से जलाना, और इसके असदाद यानी अपोज़िट यानी नेकी की तौफीक, साबत राय कहते हैं स्ट्रॉन्ग ओपिनियन, यानी आपकी राय बड़ी मजबूत है, हक का वाज़े होना, रब की मोहब्बत, दुआ की कबूलियत, दिल की नरमी, रिस्क और उम्र में बरकत, नेक और सालेह लोगों की हमनशीनी, दिल का मसरूर होना, कुशादगी मईशत, ये सब के सब इताअत और नेकी के पैदावार हैं। गुनाहगारों के गुनाहों की वजह से ज़मीन में जलजले, आसमान में जुल्मत यानी अंधेरे, बहरोबर में फसाद पैदा होता है, बरकत मिट जाती है, नेकियां कम होती हैं, ज़िंदगी अचीरन हो जाती है, पर आज अपने नफ्स को ख़रीद लीजिए। भाव ताव जारी है, कीमत सस्ती है, सामान मौजूद है, और एक ऐसा भी दिन आने वाला है कि इसमें कोई कीमत मिलने वाली नहीं। कैसे? ज़ालिक यौमुत्तगाबुन, सूरह तगाबुन में आता है, ये तो गबन का दिन है। और गबन क्या होता है उर्दू में आप जानते हैं? अनएक्सपेक्टेड रिजल्ट्स आ जाना। क़यामत का दिन इसलिए भी तगाबुन है कि वहाँ जो एक दूसरे से उम्मीदें लगी होंगी वो उस पर पूरे नहीं उतरेंगे। औलाद और माँ बाप के बीच में तगाबुन, शोहर और बीवी के बीच में तगाबुन, और इसी तरह सूरह फुरक़ान में आता है यौम यऊज़ुज़्ज़ालिमु अला यदैही, जिस दिन ज़ालिम अपने हाथ काट रहा होगा। और एक अरबी का शेर है जिसका मफहूम क्या है, तू नादिम पशेमान होगा, क्यों, मैं इन लोगों की तरह तोशा नहीं लाया और इस दिन के लिए तैयारी क्यों नहीं की। जिंदगी का कोई दिन याद कीजिए जिस दिन रिजल्ट्स अनाउंस हुए, फर्स्ट सेकंड थर्ड वालों को डिग्रियां मिली और आप पीछे खड़े सिर्फ चंद नंबरों की कमी की वजह से कुछ भी ना लेकर आए। पास ही हो गए तो बड़ी बात, उस दिन क्या दिल करता है। वो गफलत याद आती है जो 10 मिनट ज़ाया किए थे, ना किए होते उसमें कुछ पड़ती तो वही सवाल आया था सवाल हिसाब में। सो गई थी, शादी में चली गई थी, ना किया होता तो वो सारे सवाल हो जाने थे जो मैंने छोड़े हुए थे। ऐसे ही है ना। और दुनिया में देखिए कितनी भी नदामत हो फिर सेकंड चांस मौजूद है। दोबारा दे लें पेपर, 1 साल ज़ाया करके फिर फर्स्ट क्लास में आ जाएं, लेकिन वहाँ क्या होगा। नो यू टर्न, गुनाह रिस्क और कसब की राह में भी रुकावट है। इंसान गुनाह की वजह से मिलने वाले रिस्क से महरूम हो जाता है। अब कितनी लिस्ट बनी है बताएंगे, गुनाहों के नताइज कितने हमने पढ़े,
15,
और नेकियों के नताइज सारे के सारे उसके ऑपोजिट। जो गुनाह का नतीजा है ना, उसका ऑपोजिट नेकी का नतीजा। करना क्या है, अपने आप को पहचाने। आप किसी भी चीज़ का खौफ दिल में लें, पहली बात देखिए आप मेरे साथ चलें ज़हनी तौर पे। कितनों को अभी तक, तीसरी नशिस्त है आज हमारी इस मौजू पे, कितनों को अभी तक गुनाह से वो खौफ महसूस होना शुरू हो गया जो बिजली के करंट से होता है, उबलते पानी से होता है, सांप से होता है, बिच्छू से होता है। बताइए, हाथ खड़ा कीजिए। क्योंकि जब तक आपको मुझे अपने गुनाह से डर नहीं लगेगा, मैं क्यों बचने की कोशिश करूं। क्योंकि आगे हम पढ़ने लगे हैं गुनाहों की जड़, होता क्यों है गुनाह, इसकी रूट में क्या है। तो वही पढ़े जिसको गुनाह से डर है, जिसने गुनाह छोड़ना। और अगर गुनाह छोड़ना ही नहीं, रिलैक्स्ड है, एज इट इज़ इट्स ओके, व्हाट्स गोइंग ऑन इट्स ओके, तो फिर तो मेरा नहीं हाल अगला इस चैप्टर पढ़ने की ज़रूरत है। तो ज़रा दिल में गुनाह का खौफ रखते हुए पढ़िए, क्योंकि ये बिल्कुल इस वक्त ऐसे लग रहा है मुझे खुद से कि मैंने गुनाह से जान छुड़ा नहीं है। जैसे कैंसर, कैंसर की जड़ें होती है ना, डॉक्टर को पता होता है किस दवा से क्या फ़ायदा होगा। आप गुनाह, जब बीमारी को जड़ से ख़त्म करना चाहते हैं तो आप एक्सरे कराते हैं, आप बड़ी बड़ी मशीनों में से गुजरते हैं ताकि आपको एग्जैक्टली पता चल जाए कि बीमारी कहाँ है, वजह क्या है, फिर उसको अल्लाह के हुक्म से ऑपरेट करवा लेंगे। अब आप इस वक्त गुनाह का एक निक नेम रख लें, कैंसर। आप अल्लाह ना करे आपको किसी को हो, मुझे भी ना हो, लेकिन अगर कोई मुझे कह दे, मेरे कान जी आवाज़ कभी सुने कि आपको कैंसर है, तो मेरा दिल कैसे डूबेगा। सबसे पहले पूछूंगी कहाँ का, फिर सोचूंगी कि अब इसका इलाज। सोचिए ना, अब आप सोचिए कि गुनाहों के कैंसर की मोस्टली 3 रीजंस होती हैं। नंबर 1, तकब्बुर, किबर, बड़ा बनना। और ये किबर इब्लीस को ले डूबा। क्या कहा था उसने, अना खैरो मिन हो, मैं आदम से अच्छा हूँ, खलकतनी मिन नार। आदम को तूने मिट्टी से पैदा किया, मुझे तूने आग से पैदा किया, लिहाजा मैं बड़ा अच्छा हूँ। तो ज़रा सा अपने आप को चेक करें, क्या मेरे अंदर सेल्फ प्रोजेक्शन का एहसास है। देखिए, फसजदू इल्ला इब्लीस, सब ने सजदा किया। सोचिए ज़रा, मस्जिद में सब इमाम के साथ सजदे में चले गए, इल्ला इब्लीस एक बंदा खड़ा रहा, प्रोमिनेंट हो गया ना। इमेजिनेशन मिला है, इस मस्जिद के हॉल में जाकर सबको देखे सजदा करे और एक बंदा खड़ा है, क्यों, प्रोमिनेंट होने का शौक था। अगर मैं सोचती हूँ हम खवातीन ये शौक कम कर देना, तो हमारा वक्त, पैसा और कितने गम तफक्कुरात ख़त्म हो जाए। और आज के दौर का प्रॉब्लम क्या है, किसी की बात मुझे अच्छी लगी, लोग काफ़ी समझ की बातें करते हैं, कहने लगी पहले जेवरात पे पैसा लगता था, शादी होती थी सबसे कीमती चीज़ जेवर होता था, गोल्ड की सूरत में माँ बाप भी देते थे, लड़के वाले भी लाते थे कि चलिए काम आएगा, और वाकई जेवर काम ही आता था, या तो ज़कात देते होंगे या फिर आगे किसी मौके पे बिकता था तो उससे कोई बड़ी चीज़ ले ली जाती थी। कहने लगी कि आप शादियों पे जेवर से ज़्यादा कपड़ों पे पैसा लगता है। आज की बच्चियां जेवर नहीं पहनती, मैं ऐसी माँ को जानती हूँ जिसकी बेटी ने शायद एक रिंग भी गोल्ड की नहीं ली, कहती थी देना तो डायमंड दे दें, गोल्ड नहीं पहनना। लेकिन ऐसी ऐसी मिसालें मौजूद है, एक एक जोड़ा भी एक एक लाख दो दो लाख का। तो पहले 1 लाख का अगर जेवर लेते थे तो चले ना भी ज़्यादा हुआ, वक्त के साथ उतना तो रहता ही था ना, सोने की कीमत वक्त के साथ बढ़ती है। अब वो जोड़े किधर गए, अलमारियों की जीनत, कितनी दफ़ा पहने, अव्वल तो पूरे ही नहीं आने 4-6 महीने के बाद, फैशन बदल जाना, और लोगों ने कहना आपने एक ही जोड़ा पहना हुआ है, और कोई होगा जो कि आपको कि आप कितनी बेवकूफ़ हैं कि आप 1 लाख का जोड़ा पहन कर, एक दफ़ा पहनना था तो अच्छा था इसको कहीं से आप किराए पे ले लेती, नहीं समझे। टू बी प्रोमिनेंट, पहनिए अपने लिए, वो पहनिए जो बार बार पहनना है, वो खरीदिए जो पहने। अगर आपको बहुत महंगे जोड़े पहनने का शौक है किसी का जाके पहन ले, लेकिन खुद पैसा लगा के बनाएंगे तो फिर उसकी कोई वैल्यू होनी चाहिए। नया है तो उसकी कोई कीमत है, एक दफ़ा जिस्म पे ले लें कोई कीमत नहीं है। तो तकब्बुर बहुत बड़ा गुना है, और वो गुना जिसको हम गुना समझते भी नहीं। फिर दूसरी चीज़ देखिए, हिर्स और लालच। हिर्स ही ने आदम को जन्नत से निकाला। हिर्स क्या होती है और मिल जाए, हल में मजीद। इसमें भी देख लीजिए, हम खवातीन हैं, कितने जोड़े पहले से मौजूद हैं, अब अगली शादी में क्या वही पहने, या फिर गए और हर दफ़ा 1-2-4 लेकर आ गए, चक्कर लगाया ले आए, कभी उधर से गए कभी गए, और पिछले देने को दिल नहीं करता, पहने जो कोई नहीं तो दे कौन, इतना तो जिहाद किया था उनको बनाने में, और इतनी भारी शिपिंग लगाकर इधर लाए थे, कितना मुश्किल काम है आपको अंदाज़ा। हमसे पूछें जब स्कूल की हम चीज़ें मंगवाते हैं एक मुल्क से दूसरे मुल्क में, यानी जितने की चीज़ पाकिस्तान में आती है शायद उससे 3-4 गुना ज़्यादा शिपिंग का खर्चा आता है, स्पेशली नॉर्वे, है ना, कितना मुश्किल है। एक किताबों का सेट जो आप तक पहुँचता है शायद 10 हाथ लगते हैं और फिर वो आपके पास पहुंचता है। अब इन चीज़ों की हिर्स ने हमें मार दिया। किसी एक जगह किसी का रिश्ता हुआ, शादी भी हो गई, रुख्सती का नौबत थी, टूट गया मामला, तो वो जो उनके घर वालों से जो बात उन खाए हैं, हमने तो शादी के जोड़े का इधर ऑर्डर दिया है, 25,000 करोन का जोड़ा उनकी बहू अपनी बेटी के लिए उन्होंने ऑर्डर किया हुआ था, ये उनकी रवायत है, मुझे क्या लगे इससे। तो मैं हिसाब जोड़ रही थी माइंड में कि 25,000 करोन पाकिस्तान के कितने होते हैं, तो मुझे लगा ये 3 से 4 लाख रुपए का जोड़ा था, तो अब वो पड़ा हुआ है क्योंकि शादी टूट गई। तो क्या अब अगर उस बच्ची की अब साल बाद होनी है तो वो जोड़ा फैशन में होगा। याद रखिए, आज हम अपने असल मकसद से खोए हुए हैं, अल्लाह हमारी इसलाह फरमा दे। हिर्स ने आदम को जन्नत से निकाला था, क्या थी हिर्स, लंबी उम्र, जियोगे। फिर तीसरी वजह, तीसरा जुर्म, और वो क्या है, हसद। इसी ने आदम के एक बेटे को दूसरे के कत्ल पर आमादा किया। आज हसद कहाँ होता है, इधर होता है कि जब एक ही घर में सेठ साहब अपनी बेटी की शादी पे लाखों रुपया खर्च करते हैं, बल्कि करोड़ों, और उसी घर के बैक क्वार्टर में रहने वाला ड्राइवर सिर्फ इसलिए बेटी की शादी नहीं कर पा रहा कि जहेज नहीं है, और जब उसी ड्राइवर को भेजना है ना सेठ साहब ने, जो लाइटिंग वाले को ले और जो उसका बिल दे, एक दिन उसने सेठ साहब के हो सकता है पेट में चूरा घोंप देना, इससे हसद आता है। ये मैंने कल पढ़ाया एक जगह, उसी का जुमला बता रही हूँ। जितना जितना बदतर होगा ना, दिखावा होगा, हसद होगा। अच्छा, आप बड़े शौक से पहन उड़ के जाते हैं शादियों ब्याहों दावतों मंगनियों में, आपको लगता है आपकी बाकी जो सिस्टर्स दोस्त हैं फैमिली वहाँ बैठी होती है, वो आपको देख के खुश हो रही होती है। खुश वो होते हैं जिनको होना नहीं चाहिए, वो तकाबल नहीं कर सकते आपसे, वो नहीं खुश होती हैं जो बेचारियाँ खुद इतनी मेहनत करके पहन के, वो कहेंगी इसकी तो आज फिर नंबर ले गई, और वो आप उस जोड़े में आपको नहीं देख रही होती, वो अपने आप को देखती हैं, अगर मैंने पहनना होता तो कैसी लगती। हसद पैदा होता है। आप सजा संवार के 10-25 लाख रुपया लगाकर एक दुल्हन को स्टेज पे बिठा देते हैं तो क्या हर नज़र कोई प्यार की या दुआ की नज़र होती है, हसद लगता है, इसीलिए घर टूटते हैं। इसी तरह क्या कुछ होता है। तो आज के दौर के ख़ास तौर पे गुनाहों को सामने रखें तो ये 3 बुनियादी चीज़ें हैं, दोहरा लीजिए, तकब्बुर, हिर्स और लालच, और हसद। जो शख्स इन 3 चीज़ों से ख़ुद को बचाएगा वो शर से बच जाएगा, कुफर तकब्बुर से, मासी हिर्स से, और जुल्म बगावत तो सरकशी हसद से पैदा होती है। एक जमात ने हज़रत उमर की खिदमत में ख़त लिखा और इसमें ये पूछा कि इन 2 में से कौन अफसल है। एक तो वो है जिसके दिल में ख्वाहिशात नफ्स पैदा ही नहीं होती और ख्याल तक नहीं होते। कुछ लोग ऐसे होते हैं ना, तबीयतन सादा होते हैं, मुनकसर मिजाज होते हैं। कहते एक वो है जिसके अंदर कोई अरमान ही नहीं, دوسرا وہ جس کا نفس اس کو خواہشات کی طرف ابھارتا ہے وہ محض اللہ تعالیٰ کے لیے ان کو چھوڑتا ہے اور نفس کا مقابلہ کرتا ہے. تو حضرت عمر نے جواب میں لکھا, جو شخص نفس کا مقابلہ کر کے محض خوف الہی کی وجہ سے خواہشات کو چھوڑتا ہے وہ ان لوگوں میں سے ہے جن کے دلوں کو اللہ نے تقویٰ کے لیے پرکھ لیا ہے اور ان کے لیے اجر عظیم ہے. امتحن اللہ قلوبہم کے لفظ آتے ہیں سورہ حجرات میں کہ اللہ جن کے دلوں کو چنا لے وہی بات ہے. تو کیا سیکھا ہے اس چھوٹے سے ٹاپک سے؟ کیا دور کرنا ہے؟ دل سے تکبر نکالنا ہے. اور تکبر یہ بھی نہیں ہے کہ آپ اچھے کپڑے پہنے, بطر الحق کی وغیمت الناس, جو پہنے تحدیث نعمت کے لیے پہنے, اللہ کا شکرانہ ادا کرتے ہوئے پہنے, صدقہ جاریہ کی نیت سے پہنے, کسی کو ثواب ہو جائے اس نیت سے پہن لیں, اور لوگ میرے پہ ترس نہ کھائیں اس لیے پہنے, اور دین میں پہننا اوڑھنا جائز ہے یہ فیلنگ دینے کے لیے پہن لیں. اگر آپ نے یہ کہا کہ لوگ میری تعریفیں کریں تو حدیث میں آتا ہے کہ ایسی عورت جو دکھاوے اور نمائش کے لیے کچھ پہنے قیامت کے دن اس کو خارش ہوگی, خارش کا عذاب ہے. کیوں؟ آپ دیکھیے کہ دل میں جذبہ کیا تھا کہ لوگ دیکھیں, ایسے ہی ہوتا ہے نا. تو خارش اب کوئی کر رہا, اللہ نہ کرے یہاں کوئی بیٹھ کے بہت ہی زیادہ خارش کرے تو سارے اس کو دیکھیں گے, شوق پورا ہو گیا. قیامت کے دن وہ اس قسم کے, کیونکہ اس یقین کریں یہ خارش ہوتی ہے اندر سے کہ لوگ مجھے دیکھیں. تو بہرحال اللہ تعالیٰ آپ کو مجھے اس سے بچا کر رکھے. اس بات میں سے کوئی ذہن میں آپ کی چیز آئی ہو تو آپ شیئر کریں. جی آپ,
میرے گھر والے جو میری بہو بیٹی ہیں وہ کہتی ہیں کہ جب آپ درس کے لیے جاتی ہیں تو آپ بڑی بن سنور کے اور کافی اہتمام کر کے جاتی ہیں, لیکن جب عام فیملی میں گھروں میں جاتی ہوں تو میں تھوڑا اپنے آپ کو اس طرح نہیں رکھتی ہوں. تو اس دن آپ بہت خوبصورت لگ رہی ہوتی ہیں, جس دن آپ مدرسے جاتی ہیں درس پہ جاتی ہیں اس دن آپ خوبصورت لگ رہی ہوتی ہیں. تو میں شکر ادا کرتی ہوں کہ میرے دل میں یہ شوق لگا کہ میں اللہ کے سامنے یا اللہ کا کلام سیکھنے جا رہی ہوں تو یہ مردہ یا اس طرح لگے کہ گھر سے مار کھا کے آئی ہوں.
جی بالکل, آپ دیکھیے کہ کل ان صلاتی و نسکی و محیای و مماتی للہ رب العالمین, اس میں بھی تحدیث نعمت ہی ہے. اس میں بھی اصل مقصد سے دور نہیں ہونا, کوئی دیر سے صرف اس لیے آیا کہ تیاری میں دیر لگ گئی, آ کے پڑھ نہیں رہا کیونکہ اس خیال میں کہ میرے کپڑے بڑے اچھے ہیں یہ خراب نہ ہو جائیں, یہ نہ ہو وہ نہ ہو, نماز نہیں پڑھا کہ کپڑوں کی استری نہ خراب ہو. ٹھیک ہے, تو ہر بندے کا اپنا دل ہے. اور ویسے بھی آپ دیکھیں دوسری جگہوں کی آپ بات کریں تو وہاں جا کے آپ نے آپ کو ہو سکتا ہے ابایا بھی نہ اتارنے کا موقع ملے. تو ہمیشہ یاد رکھے آپ کی جب ترجیحات بدلتی ہیں نا تو آپ کا سارا لائف اسٹائل چینج ہو جاتا ہے. اور کسی کے ذہن میں کوئی بات؟ جی آپ باقیوں کو بھی بولنے کا موقع دینا. جی
جیسے کوئی کپڑا پہنتے ہیں جی وہ بہت پرانا لیکن اس کی حالت بہت اچھی ہے تو پھر دیکھنے والا تو کہے گا نا اس نے نیا پہنا ہے یا دکھانے کے لیے پہنا ہے, اس کا کیا ہو؟
آپ اس بات سے بے نیاز ہو جائیں. دیکھیے دو باتیں, ایک یہ بہت خیال رکھنا کہ لوگ میری تعریف کریں, اور ایک دوسرا ایج ہے بالکل نہ کریں. یہ دونوں ریاکاری ہے, کرتا ہے تو کرے, کوئی نہیں کرتا تو نہ کرے. پرانا سمجھنا سمجھ لے, نیا سمجھتا سمجھ لے, میری بلا سے. آپ اپنے دل دماغ سے یہ تصور ہی مٹا دیں کہ کوئی آپ کے کپڑے دیکھ رہا ہے, یقین کریں آپ کو پھر آپ وہ پہنیں گے جو آپ کا دل کرے گا, جو آپ کی ریلیکسیشن ہوگی, جو ہے وہ پہن لیے. نہیں پہنا, بعض دفعہ کچھ کپڑے لوگ کہتے ہیں یہ شادیوں کے لیے. بھائی کیوں شادیوں کے لیے؟ کیونکہ لوگوں نے کہہ دیا یہ شادیوں کے لیے. تو اب آپ کہتے ہیں لے اب شادی والا جوڑا میں پہن کے تو میں فلاں جگہ آپ کسی کے گھر چلی جاؤں. مثال ہے آپ کسی کے گھر جائیں ملنے, کیا کہتے ہیں آپ بسوک؟ آپ شادی والا جوڑا پہن کر جائیں تو آتے ہی آپ دیکھیے گھر میں جاتے ہی ان کے آپ کو لوگ کیا پوچھیں گے, کہاں سے آئیں آپ شادی سے؟ آپ گھر میں جائیں اور آپ کے شوہر شام کو آئیں اور آپ نے شادی والا کپڑا جوڑا پہننا ہو تو میاں کیا سوچیں گے, کیا خیال ہے بیگم اب کہیں جانا یا کہیں سے آئی ہو اور کپڑے بدلنا بھول گئی ہو؟ ایسی ہے نا, یہ نہیں ہونا چاہیے, یہ ٹھپا نہیں ہونا چاہیے. ایک میں تو ایک سمپل سا کرائیٹیرین دیتی ہوں آپ کو, ایک ایمان والا اپنے ہر کپڑے میں نماز پڑھ سکے, ہر کپڑے میں نیکی کرے, ہر کپڑا اس کو اللہ نے جو اس کو نعمت دیا اس کا شکرانہ ادا کرنے کے قابل ہو. واللہ ہی کئی شادیوں کے اندر یا شادیوں کے لیے پہننے میں بنے ہوئے کپڑے تو ساتر ہی نہیں ہوتے, بازو ہے ہی نہیں, گلے پیچھے سے کھلے, آگے سے کھلے, فلاں کھلے. آج جا کر الماری میں سے اپنے ہر جوڑے کو دیکھیں, کیا میں اس میں نماز پڑھ سکتی ہوں؟ بس وہ جوڑا ٹھیک ہے, ادروائز پھر باقیوں میں کچھ نہ کچھ آلٹر کریں تاکہ اس کو اس قابل کریں, اور دو چار دفعہ شادیوں میں پہن لیں اس کے بعد پھر گھر میں پہنیں. ورنہ تو وہ بت بن کے آپ کے الماریوں میں کھڑے اور آپ نے ان کو سلیپ پہ چڑھا دیا, سولی پہ چڑھے میں ہینگ کرنا کیا ہے, آپ نے ان سب کو ہینگ کیا ہوا ہے, پتہ نہیں قیامت کے دن وہ کتنی آپ کے خلاف گواہیاں دیں گے. چلے اگلا ٹاپک پڑھ لیں.
جی
जी
इंसान अपने अंदर से ये कैसे खत्म करे, ये जो खास करके हम औरतों को कपड़ों का शौक है,
देखिए कपड़ों का शौक खत्म करने वाली चीज नहीं है,
लेकिन वो कुदरती, जब आप एक फर्ज करें शादी पे जाना है, कोई ये कुदरती आपके अंदर जब आप कपड़े पहनते हैं अच्छे, और जैसे आपने अभी बताया कि आपको होता है कि मैं कैसी, सबसे शायद मैं अच्छी लग रही हूँ, ये आ जाता अंदर,
देखिए मैं इसका सिंपल इलाज है यानी आजमुदा नुस्खा है, लोगों की जो असल है ना उस पे नजर रखें। मिसाल है कि जितना हम पीपल कॉन्शियस हो जाते हैं ना, पीपल प्लीजर, पीपल कॉन्शियस, मिसाल है किसी की नज़रों में मैं बड़ी बनूं, वो क्या है, पता नहीं वो अल्लाह की नज़र में कैसा है, पता नहीं वो नमाज़ भी पढ़ता है कि नहीं, पता नहीं वो खुद कैसी है, तो मैं उसकी नज़रों में बड़ी बन भी गई तो क्या। वो जैसे कहते हैं ना अंधों में काना राजा, सारे ही अंधे थे, एक शख्स की एक आंख थी, वो कहते हैं हमारा राजा। अगर मेरी, देखिए गौर से ये बात बहुत अच्छी है, मुझे आपकी समझ आ रही है, और ये चीज़ अल्हम्दुलिल्लाह पूरे शरह सदर से कह सकती हूँ आपको कि मैं इस चीज़ का पूरा यकीन रखती हूँ कि मेरी कोई तारीफ़ करे किसी भी चीज़ की, मुझे कोई खुशी नहीं होती, इल्ला ये किसी से मुझे प्यार है, मिसाल है मेरा कोई रिश्ता है, किसी से मेरी दिल का ताल्लुक है, अब मैं उनकी खुशी के लिए कोई चीज़ पहनूँ कि चले जी वो उनको अच्छा लगे मुझे खुशी होगी, गैर बंदा रा जाता करे। मसा मैं आपको अपनी बहुत ही बेकार बातें बता सकती हूँ, मसा आप देखिए कि अमूमन हमारे कल्चर के लोगों को जो मैंने देखा है, डॉक्टर पे जाना हो ठीक ठाक कपड़े पहनेंगे, इवन कई सिस्टर्स हैं वो कहती हैं हम हर जगह पाकिस्तानी कपड़े पहन सकते हैं, मतलब मस्जिद में गए पहन लिए, घर में एक दूसरे को गए, लेकिन जब हमने कहीं पब्लिकली जाना होता है, डॉक्टर्स अपॉइंटमेंट है, नर्व के ऑफिस में जाना है, तो फिर हम पैंट शर्ट पहनते हैं या जो भी पहनते हैं। दूसरी चीज़ मैंने लोगों को जो बहुत ही ज़्यादा एक बहुत उनके दिल में एक फीलिंग होती है, एयरपोर्ट्स ट्रैवलिंग के दौरान, गाड़ी ट्रेन बस में जाना इट्स ओके, ट्रेन जहाज़ पे जाना है ना तो वो फिर कहते हैं जी जहाज़ में जाना है, वो ऊंची जूती, हील की जूती और हाथ में पर्स मैचिंग, क्योंकि भाई लगे कई बंदा एयरपोर्ट पे से आया और आगे भी जाना वैसे भी जाना। यकीन करें मैं ये सोचती हूँ कि इस घर से निकल कर अगले के घर पहुँचने तक, इधर जो मुझे छोड़ने जाएंगे वो मुझे जानते हैं, उनको पता है मैं कितने पानी में हूँ, रास्ते में 5-6 घंटे की ट्रैवलिंग होती है मोस्टली इधर से उधर जाने में, इधर से लेकर वहाँ पहुँचने तक मुझे जितनों ने भी देखना है, क्या मैं उनको जानती हूँ, क्या वो मुझे जानते हैं, तो अगर मैं ऊंची जूती और हील और कपड़े और एक्सीटिशन मिशन बन के भी गई और जिस गली से और जिस लाउंज से मैं गुजरी वो कहते हैं क्या लेडी है, मुझे कैसे पता लगेगा और मुझे क्या फ़ायदा होगा, और स्पेशली नॉन मुस्लिम कंट्रीज़ में आते जाते तो मैं कहती हूँ जो अपने रब से नहीं इम्प्रेस वो मेरे से क्या हो, जो रब की नहीं तारीफ़ करता वो मुझसे क्या करे। अच्छा रह गई बात जहाँ पहुँचना है, तो अमूमन जहाँ पहुँचने में रात हुई होती है, अब उन्होंने अगर मैंने बहुत अच्छा सूट भी हील चूल पहन ली तो मैं 7-8 घंटे की ट्रैवलिंग के बाद जब वहाँ पहुँचूँगी तो जो मेरी पाँव में जूत दर्द होगा, और जो नए कपड़े पहनने से एक हल्की सी फीलिंग होती है तबीयत में इज़्तिराब, और मैचिंग पर्स से जो मेरे हाथ में टुपक टुपक पर्स होगा तो चोरी भी हो सकता है, मेरा पासपोर्ट जाएगा। कभी आपको इत्तफाक हो मेरी बात पे, अगर यकीन ना हो आप मुझे कभी किसी से चुपके से पूछ लीजिए जो मुझे छोड़ने जाते हैं एयरपोर्ट्स पे, ये आपके जो यहाँ कीवी पे भी तो मिलते हैं ना, यूके में बहुत सारे ना ये प्लास्टिक के लिफाफे भी मिलते हैं ना ग्रोसरी स्टोरों के, लिडल्स के, बहुत लोगों के घरों में होंगे, मेरा हैंड पर्स जो मुझे वहाँ जाके यूज़ करना होता है वो, प्लस सफ़र में रास्ते की जो ज़रूरत की छोटी मोटी चीज़ें मैंने ग्रोसरी बैग में डाली होती हैं, इतना खूबसूरत भी पर्स होगा तो वो ग्रोसरी बैग में डालना है, एक तो ये कि वो उनके स्कैनर में से गुजरेगा ख़राब हो जाएगा, मुझे ये बहुत होता है, चीज़ अच्छी है तो है और अच्छी ही दे दूँ, ख़राब ना करूँ, ज़ाया नहीं करती। दूसरा मुझे ये होता है कि अगर इसमें मेरा पासपोर्ट है, मेरी कोई कीमती चीज़ है, तो जब मेरा पर्स है छोटा होगा तो मैं कहीं रख के भूल सकती हूँ, बाथरूम में गई, दूसरी बात है किसी की नज़र में आएगा, वो देखने में यकीन करें सब्जी का थैला लग रहा होता है जब वहाँ जाके आपको ज़रूरत पड़ती है, और मैं पुरानी जूती, आज भी जूती बाहर मेरी जाते हुए सब देख के जाएँ, 4th साल है इसको मेरी, यूके में जब गई थी तो वहाँ की ये जूती चल रही, बीच में 6 महीने ये घूमी रही, मैंने नई नई ली, मैंने कहा मिल जानी है मिल जानी है, और मिल गई, आज भी वही जूती पहनी हुई है और अल्हम्दुलिल्लाह इतनी कंफर्टेबल है मेरे लिए, वो मेरे से खुश है मैं उससे खुश हूँ, जिस दिन वो जूती मुझे कहेगी ना मैं तुमसे खुश नहीं हूँ तो मैं बदलूँगी। आप मेरा सफ़र का पाया देख लें, पिछले 4 साल से यानी जब से भी मतलब मौसम के मुताबिक और चल रहा है, सफ़र का पाया मेरा सिंपल है, वही ऐसे यहाँ भी आप मुझे देखते ही आते हुए, अंदर कुछ भी पहना हो पाया मैंने कभी बाहर ऐसे चमक दमक वाले कपड़े नहीं पहने, वजह के मेरे, मैं अपने आप को कंफर्टेबल रखती हूँ। लोग कहते हैं आप 10 घंटे की ट्रैवलिंग के बाद भी फ्रेश दिखती हैं, भगती, इसलिए कि मैंने हील वाली जूती नहीं पहनी होती, मुझे कपड़े नहीं चुभ रहे होते, मैं नाइट सूट पहन के जाती हूँ। मैं ये सोचती हूँ कि जब मैंने उतरना है तो वहाँ जाकर मेरी क्या कैफियत होनी है, रिलैक्स, सॉफ्ट, प्योर कॉटन, प्योर चीज़ पहनती हूँ कि पसीना भी ना आए। मुझे स्मेल से बहुत नफरत है, यानी मेरे अल्हम्दुलिल्लाह खुद से तो कभी आने का मौका ही नहीं दिया, लेकिन मुझे सबसे बुरी चीज़ स्मेल लगती है जो किसी दूसरे से भी आती है। तो मैं समझ रही हूँ ये क्यों बता रही हूँ, कि ये जो आपने अभी कहा ना कि बाहर वाले देखें, इससे मैं कब बेनियाज हुई, जब मैंने अल्लाह को देखा कि बंदों की मेरी नज़र में इतनी अहमियत नहीं जितनी मेरे रब की अहमियत है। और कोई बात कर लें, अब 4-6 मिनट रह गए, नया शुरू किया टॉपिक तो पूरा नहीं होगा, तो कुछ बात कर लें या पढ़ लें आगे, थोड़ा सा पढ़ लेते हैं। चलिए पेज 30 के शुरू में अगला टॉपिक, गुनाहों के असरात। गुनाह की एक अलामत वो है जिसको हज़रत अब्दुल्ला बिन मसूद रज़ी अल्लाह अन्हों ने फरमाया, मैं समझता हूँ कि वो शख्स गुनाह की वजह से इल्म भूल जाएगा। हाईलाइट करें, पता नहीं लफ्ज़ इल्म के साथ ही मेरे अंदर क्या होता है, मुझे ऐसे लगता है जैसे लोगों को अपने बच्चे का नाम सुन के खुशी होती है ना, तो मुझे लफ्ज़ इल्म सुनकर खुशी होती है। तो इब्ने मसूद कहते हैं गुनाह की वजह से इल्म भूलता है। और अगर आपने वो जो किताब मैंने पिछली दफ़ा भी रेफरेंस दिया था इमाम इब्ने कय्यम की है, गुनाहों के असरात, उसमें पहला असर ये है कि इल्म से महरूमी। तो आज वाकई लगता है कि इल्म की मोहब्बत है लोगों में, लोगों को नहीं पता वजह क्या है, यानी ऐसे ही जैसे कोई बीमार हो लेकिन उसको वजह ना समझ आ रही हो। तो इल्म की गुनाह की वजह से इल्म भूल जाता है। मुल्ला अली कारी तबकातुल हनफिया में जिल्द 2 सफ़ा 487 में फरमाते हैं, जब इमाम अबू हनीफा रहमहुल्लाह को किसी मसले के समझने में मुश्किलात पेश आती तो अपने शागिर्दों से फरमाते, लिखिए इसको हाईलाइट करें, ये सिर्फ मेरे किसी गुनाह की वजह से हुआ, और इस्तग़फार फरमाते हैं। कभी तो खड़े होकर नमाज पढ़ते तो मसला इन पर मुनकशिफ हो जाता, तो फरमाते मुझे उम्मीद है कि गुनाह मुआफ हो गया। इमाम आजम के इस मामूल के मुतालिक जब फुजैल बिन अय्याज को इल्म हुआ तो खूब रोए और फरमाया, ये जो भी कोटेशन है ना इनको आप अपनी बुक में हाईलाइट करें, क्या कहते हैं, ये इनके गुनाहों की कमी की वजह से है, वरना इस पर हर कोई मुतनब्बे नहीं होता। यानी इमाम अबू हनीफा रहमहुल्ला के दिमाग की जो गिरहें अल्लाह ने खोली है ना, कहते हैं इसलिए कि ये गुनाहों से बहुत बचते हैं। आम लोगों को ये फहम क्यों नहीं मिलता, गुनाहों की वजह से। तो क्या समझ आया आज, मैं और आप ही सोचे, हमें कोई बात नहीं समझ आती तो सोचते हैं कि गुनाह की वजह से नहीं आती। फिर इसी तरह हाफिज़ इब्ने हजर ने तहजीबो तहजीब में जिल्द 11 पेज 129 में वकी बिन अल जर्राह अल कूफी के हालात में लिखा, वो आयमे आलामो हुफाज में थे, यानी बड़े अलामा में बड़े इमामों में से एक थे, वो तबई बुजुर्ग और वली थे। अली बिन हिशरम कहते हैं मैंने वकी के हाथ में कभी भी कोई किताब नहीं देखी, हालांकि वो हदीस के बहुत बड़े हाफिज़ और इमाम थे, सारी हदीसें इन्हें याद थी। मैंने इनसे कुव्वत हाफ़ज़ा की पुख्तगी और याद करने का तरीका दरियाफ्त किया तो फरमाने लगे, इसका तरीका और इलाज फ़क्त तर्के गुनाह। याददाश्त की बेहतरी के लिए तर्के गुनाह है, याददाश्त की बेहतरी के लिए तर्के गुनाह से बढ़कर कोई दवा नहीं पाता, और फरमाया कसावत कल्बी और अल्लाह से दूरी से बढ़कर कोई अजाब नहीं है, ये सबसे बड़ा अजाब है, अल्लाह की रहमत से सबसे ज़्यादा दूर कल्बे कासी है। कासी कौन है, जिसका दिल सख्त हो। कुरान में क्या पढ़ा, सुम्म कसत कुलूबुकुम मिन बाद ज़ालिका फ़हिया कल हिजारा। तो कासी कहते हैं सख्त दिल इंसान को, और दिल की सख्ती 4 चीज़ों से होती है, इसको नोट करें। नंबर एक, बिला ज़रूरत लोगों से मेल मिलाप, आज इसको क्या कहते हैं, सोशलाइजिंग, फलां बड़ा सोशल है, बड़े टर्म्स हैं, बड़े लोगों को जानता है, और ऐसे वक्तों में जब फिर लोगों को ज़रूरत पड़ती है लोग कहते हैं इनको लाओ आगे। देखिए लोगों से मिले जुलेंगे तो लोगों से काम निकालेंगे, अल्लाह से और अल्लाह के दीन से मिलेंगे तो आपको अल्लाह से काम मिलेंगे इंशाल्लाह। फिर आप देखिए ज़रूरत से ज़्यादा सोना, ओवर स्लीपिंग, बेफ़ायदा गुफ्तगू, ओवर टॉकिंग, और कदरे किफ़ायत से ज़्यादा खाना, ओवर ईटिंग। चारों में लिख लीजिए ओवर का लफ्ज़ है। नंबर एक, ओवर सोशलाइजिंग, ओवर स्लीपिंग, ओवर टॉकिंग और ओवर ईटिंग। आज देखिए इसको एक्सट्रीमिज्म कहते हैं, और इन 4 चीज़ों को यहाँ आए ना शैतान के टॉपिक में पढ़ा चुकी हूँ, शैतान हमारे जिस्म के अंदर दाखिली इन 4 इंतहाई रवैयों में होता है। आप देखिए गुस्से में लोग सर फाड़ देते हैं, बहुत गुस्से में भी शैतान अंदर आता है। फिर इसी तरह एक और चीज़, ख्वाहिशात व शहवात से नफ्स को बचाना, ख्वाहिशात की पैरवी करके हलाकत में मुब्तला होने के मुकाबले में कई गुना सहल और आसान तर है, इसलिए कि इरतकाब शहवात और ख्वाहिशात से या तो तकलीफ़ और अकूबत में मुब्तला होना पड़ता है, या इससे ज़्यादा कामिल लज्जत से हद होना पड़ता है, या इसकी नहुसत से ऐसा वक्त ज़ाया होगा जिस पर सख्त नदामत होगी, या इससे इज्जत में ख़राबी आएगी, या इसके सबब माल का ज़िया होगा, या ऐसी नेमत छिन जाएगी जिसका बाकी रहना ख्वाहिश नफ्स की तकमील से हज़ार गुना लजीज़ो शीरिंग होता है। कभी गुनाह की वजह से किसी कमीना कहते हैं कम आएगी, यानी बहुत थर्ड क्लास किस्म के इंसान को तेरे बारे में मुँह खोलने का मौका मिलेगा, यानी तुम पर कोई इल्ज़ाम लगा जाएगा, कोई गाली दे जाएगा। और कभी इसकी वजह से ऐसे गमूम अहजान यानी गम और हुजन के साथ दो चार होना पड़ता है जिसके सामने ख्वाहिश की तकमील की लज्जत हेच है। कभी ऐसे इल्म से हाथ धोना पड़ता है जिसके बाकी रहने की लज्जत ख्वाहिश की लज्जत से कई गुना शीरी है। और कभी गुना दुश्मन की खुशी और दोस्त की नाराज़गी का भी सबब बन जाता है और इसकी नहुसत से मिलने वाली नेमत से महरूमी होती है, जिसकी वजह से दामन ऐसा दागदार हो जाता है जिसका धुलना मुमकिन नहीं होता। इसके बिलमुकाबिल नेक अमाल और अच्छी सिफात बेहतरीन अखलाक पैदा करने का बायस है, सुबहानअल्लाह रब्बुल आलमीन। तो आप देखिए कि इस टॉपिक में जो मुझे बात समझ आई है अपने लिए, वही आपके लिए शेयर कर देती हूँ। और वो क्या है कि इंसान जब भी कोई गलत काम करता है उसका असर उसको दुनिया में भी नज़र आता है, आखिरत में तो जन्नत या जहन्नुम में एक लास्ट स्टेज है ना। तो आज अगर आप देखें कि हमारे जो किरदार है ना इस वक्त, या हमारा जो लाइफस्टाइल है, उसमें बहुत जगह पे ये भी वजह इसकी कि हम लोग कुछ ऐसी चीज़ों से बच नहीं पाते जिससे बचने की ज़रूरत होती है। आज चूंकि वक्त पूरा हो गया तो इतनी ही बात काफ़ी है। कोई इन जनरल अगर आपके जहनों में कोई सवाल कोई बात है, एक दो मिनट आप ले लें, कल आप यानी अगली क्लास से पहले आप लोग इस सारे को पढ़ कर आएंगे, ठीक है, और रिकैप किया करें, क्योंकि अदरवाइज घर जाके किताब छोड़ देंगे ना तो फिर तो फ़ायदा नहीं होगा। ठीक है, चलिए फिर यहाँ पे रुकते हैं। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ल इलाहा इल्ला अंता अस्तगफिरुका व तुबु इलैक। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समील अलीम व तुब अलैना इन्नका अंतत तव्वाबु रहीम। व सल्लल्लाहु तआला खैरी खल्क़िही व असहाबिही अजमाईन बिरहमतिका या अरहमुर राहिमीन। आमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।